तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
र श्रोताहरू, यो धुन सुनेपछि तपाईँले सायद थाहा पाइसक्नुभयो होला, अब एसबीएस नेपालीमा पालो भएको छ नेपालको प्रसंगलाई जोड्ने। कनकमणि दीक्षित एक लेखक र पत्रकार हुनुका साथै एक नागरिक अधिकार अभियन्ता हुन्। हिमाल साउथ एसियन पत्रिकाका संस्थापक सम्पादक रहेका दीक्षितको सम्पदा संरक्षणमा पनि चासो रहेको छ, जसले यात्रा, संस्कृति र वातावरणसँग सम्बन्धित विषयवस्तुहरूमा पनि लेख्छन्। पदयात्रामा रूचि भएका कनकमणि दीक्षितले सन् 2001 एक पदयात्राको क्रममा लडेर घाइते भएपछि नेपालमा स्पाइनल इन्जुरी रिहेबिलिटेशन सेन्टर स्थापनाका लागि काम गरेका थिए। हाल नेपाली भाषाको मुख्य अभिलेखालय मानिएको मदन पुरस्कार पुस्तकालयको नेतृत्व गर्दै गरेका उनले आफूलाई एक अनुवादक, राजनीतिक तथा भू राजनीतिक टिप्पणीकार एवं बाल पुस्तकहरूका लेखकका रूपमा चिनाउन रूचाउँछन्। दीक्षितले हालसालै काठमाडौँ उपत्यकालाई स्वनिगर नामाकरण गर्ने बारेमा आफ्ना विचारहरू व्यक्त गरेका छन्, जुन उनको भनाईमा स्थानीय नेवारहरूले भित्री काठमाडौँ शहरलाई नभई पूरै उपत्यकालाई सम्बोधन गर्न प्रयोग गर्ने नाम हो। स्वनिगर नाम प्रस्ताव गर्नु पछाडिका कारण र नेपालमा पत्रकारिताको भविष्य र चुनौतीहरूबारे कनकमणि दीक्षितसँग नेपाल संवाददाता गिरीश सुवेदीले गर्नुभएको कुराकानी सुन्नतर्फ लागौं एसबीएस नेपालीको यो प्रस्तुतिमा। र यो सँगै हामी तपाईँलाई जानकारी गराउन चाहन्छौ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन।
काठमाडौँ उपत्यकालाई स्वनिगर भनिनुपर्छ भन्ने सोच तपाईँमा कहिलेदेखि र किन महत्त्व राख्न थाल्यो र यसबारे तपाईँले गरेका विभिन्न इतिहासकारका अध्ययन तथा विचारहरूले तपाईँको धारणा पुष्टि गर्न कतिको आधार प्रदान गर्छ?
स्वनिगर भन्ने शब्दले मलाई घचघचाएको कारण चाहिँ नि धेरै वर्ष यता मलाई लागिरहेको थियो कि यो काठमाडौँ उपत्यका भन्ने अझकल्टो नाम हो, यसमा ऐतिहासिकता पनि छैन तर हामीले जबरजस्ती यसलाई प्रयोग गरिरहेका छौँ। र यो काठमाडौँ उपत्यका भनिरहँदाखेरि हाम्रो एकदम पुरै सहरीकरण भएको यो उपत्यकालाई चित्रण गर्न पनि यो उपयुक्त छैन, किनभनेदेखि काठमाडौँ भनेको त एउटा सहर हो, उपत्यकाभित्रको तीन सहरमध्ये एउटा हो भनेर मैले अझकल्टो लाग्दा लाग्दै के छ त अरू नामहरू खोज्दै जाँदाखेरि के पत्ता लाग्यो भनेदेखि जो कुरा हाम्रो नेवा भाषा बोल्ने साथीहरूलाई त सहजै थाहा हुने भयो, म त अब पर्वते परेँ होइन, मलाई थाहा थिएन किन म नेवार भाषा बोल्दिनँ, अफसोस। त के लाग्यो भनेदेखि काठमाडौँ होइन भनेदेखि त पहिला भन्ने गरेको त नेपा या नेपाल मण्डल या नेपाल मण्डल, तर त्यो चाहिँ के भइदियो भनेदेखि जब पुरै नेपालले पुरै देशले आफ्नो नाम नेपाल भनेर ग्रहण गरिसकेपछि यो नेपाल मण्डल या नेपाल उपत्यका भन्न पनि मिलेन। अनि के नाम छ त भन्दै जाँदा मैले मेरा नेवार साथीहरूबाट बुझेँ कि उहाँहरू बिचमा त एउटा शब्द त चलनमै रहेछ, त्यो हो स्वनिगर। स्वनिगर भनेको तीन सहर। अनि त्यसपछि मलाई कहाँ लाग्यो भनेदेखि ओहो, यो त म पनि सानो छँदाखेरि तिनै सहर नेपाल भन्ने गीतहरू हुन्थे, कवितामा पढिन्थ्यो, त्यसैले यो तिनै सहर भन्ने कुरा पनि स्वनिगरबाटै आएछ भनेपछि मैले अलिकति अनुसन्धान गरिकन मलाई आफूलाई लाग्यो अलिअलि बहसको विषय चाहिँ नि हो र विवादको विषय पनि छ यो, तर पनि स्वनिगर भनेपछि तीन सहर, स्वनिगर तीन निगम या नगर जे भने पनि तपाईँले, अनि त्यसलाई नै प्रयोग गरे कसो होला भनेर मैले एउटा कौतूहल, मेरो आफ्नो उत्सुकताबाट मेरो पाठकमा कौतूहल जगाउन खोजेको।
काठमाडौँ सहर र उपत्यकाको नाम परिवर्तन गरी एकै शब्दसँग जोडेर मेट्रोपोलिसको अवधारणा लागू गरेपछि यहाँ के कस्ता नयाँ राज्य सञ्चालन प्रणालीहरूको विस्तार हुनसक्छ र सुशासन तथा विकास जस्ता आम जनजीवन सहज बनाउने मुद्दाहरूको सन्दर्भमा नाम परिवर्तनबाट वास्तविक रूपमा के लाभ पुग्नेछ?
सबै मेरो विचारसँग सहमत हुनुपर्छ भन्ने नै भएन, र फेरि भाषाको उत्पत्ति कस्तो हुन्छ भनेदेखि एउटा फरमान जारी गरेर अबदेखि यो लागू गर्नु भन्ने पनि हुँदैन, त्यसैले जनजीवनबाट जे कुरा सहज हुँदै जान्छ एक वर्ष, दस वर्ष, एक दशक लगाएर त्यही नै स्थापित हुने हो। अहिलेको ट्रेन्ड हेर्दाखेरि यो पुरै उपत्यकालाई गत एक शताब्दीमै सबैले चाहिँ नि काठमाडौँ भ्याली भनेको र आधा शताब्दी यता सबैले नै काठमाडौँ उपत्यका भन्न थालेकोले हुनसक्छ काठमाडौँ उपत्यकाले नै जरा गाड्दै जाओस्, कुनै न कुनै तरिकाले यो पुरै उपत्यकालाई एउटै नाम त चाहिएकै छ। यति मात्रै कि मेरो भनाइ, यदि पाठकको र आमजनको लाई यो ठिकै लाग्यो भनेदेखि त यो पनि त एउटा विकल्प हो नि भन्ने मात्रै कुरा हो कि यो पुरै उपत्यका अब वाल टु वाल कङ्क्रिट भइसक्यो, सहरीकरणले कुनै पनि ठाउँलाई अब छोडेन। हुँदाहुँदा पहाडको फेदमा गएर हाम्रो सहरीकरणले चारैतिर पहाड पनि उक्लिन थालिसक्यो, यो खालको उपत्यका भइदियो। अब एउटा उपत्यका पुरै एउटा मेट्रोपोलिस भइदियो, महानगरको पनि सुपर महानगर भइदियो, होइन? यो मेट्रोपोलिसलाई एउटै नामले कहलाउन् त भन्दाखेरि कतै कतै भित्र मनमा त अहिले पनि हेर्नुहोस्, हामीले ललितपुर, भक्तपुर र काठमाडौँ भनेर चाहिँ त छुट्याएकै छौँ नि त। अनि भक्तपुरले पुरै काठमाडौँ नाम ग्रहण नगर्ने हो कि ललितपुरले नगर्ने हो कि, या त काठमाडौँले पेलेरै लगेर चाहिँ सबैलाई मान्य बाध्य तुलाउने हो कि, यो सबै त भोलिका कुरा भए। मेरो बुझाइ चाहिँ यति मात्रै कि हामी नेपाल मण्डल अब भन्न सक्दैनौँ, एउटा शास्त्रीय नाम हो हाम्रो उपत्यकाको लागि, तर चलन चल्तीमा नेपाल मण्डल भन्दाखेरि नेपालसँग बाजिन जान्छ, देशको नामै नेपाल भइसक्दा। त्यो भएपछि चाहिँ त काठमाडौँ भ्याली भनौँ या सोनिगर भ्याली भनौँ, तिन सहरको उपत्यका भनौँ, भनेपछि मलाई लाग्यो यो छलफलमा त लिएर आउँ। तर एउटा तपाईँले भनेको प्रश्नको म थप भन्छु, एउटा कुरा चाहिँ प्रष्ट छ, यो पुरै उपत्यकालाई अब हामी एउटा गभर्निङ युनिट, एउटा शासकीय एउटा एन्टिटी पालिकाको रूपमा हेर्नै पर्छ, नत्र भए यसरी छरिएर बसेको, एकातर्फ पूर्ण रूपमा एकीकृत बस्ती भइसक्यो तर एडमिनिस्ट्रेटिभ हिसाबले एकदम फरक फरक छ। त्यो भएपछि चाहिँ तपाईँले न पब्लिक ट्रान्सपोर्ट प्लानिङ गर्न सक्नुहुन्छ, न सुवेज ढल निकास प्लानिङ गर्न सक्नुहुन्छ, न पानीको उत्पत्ति प्लानिङ गर्न सक्नुहुन्छ, सबै कुरा छरिने हुन्छ। त्यसर्थ एउटा नाम त चाहियो नै, सबैले मन पराउने नाम चाहियो, त्यसमा काठमाडौँले अहिलेसम्म जितेकै छ, तर सोनिकलाई पनि छिराइदिई हेरौँ न भन्ने कुरा हो।
कुनै जातिवाचक शब्दलाई पुनः प्रचलनमा ल्याउँदा अन्य समुदायहरूद्वारा यस्तै मागहरू उठ्ने तथा जातीय द्वन्द्वको सम्भावनाबारे के भन्न चाहनुहुन्छ?
त्यो त मलाई जातीय द्वन्द्वको त सम्भावना म देख्दै देख्दिनँ। चलन चल्तीमा छ भनेदेखि अन्यत्रका बसोबासको लागि उपत्यका आएका छन् भनेदेखि उहाँहरूलाई त झन् यो त सहज लाग्नुपर्ने भइहाल्यो नि त, रमाइलो लाग्छ लाग्छ पनि। यसमा चाहिँ नि एकदम चाहिँ नि हाम्रो आफ्नो पहिचानको विरुद्ध गयो तिमीहरू भन्ने कुरै भएन। काठमाडौँ पनि यहाँ स्थानीय नामै हो, होइन? अब तपाईँ पाटन भन्नुहुन्छ, येलो भने पनि ललितपुर भन्ने स्थानीय नामै हो। त्यसै गरिकन चाहिँ नि सोनिगाउँ पनि यदि स्थानीय नाम मानियो भनेदेखि सबैलाई यसलाई अपनाउन अप्ठ्यारो हुँदैन। फेरि म ललितपुरमा बसेको छु भनेदेखि मलाई त ठिकै, म जहाँकोबाट आए पनि म चाहिँ अहिले ललितपुरवासी हो भनेदेखि मलाई त ठिकै लाग्दा नि, किन काठमाडौँको नाममा राख्ने र नयाँ नाम निकालौँ भन्ने पनि हुनसक्छ। मलाई आफूलाई चाहिँ नि यो नेपालीहरू त्यस्तो असहिष्णु छैनन् कि यो एउटा नाम राख्दाखेरि ओहो यो त एकदम चाहिँ नि जातीयता झल्कियो भनेर चाहिँ नि यसको विरोध गरेर चाहिँ नि सडक सल्किने अवस्था त म देख्दै देख्दिनँ।
SBS नेपाली, SBS साउथ एसियनमा।
र श्रोताहरू, यो कुराकानी तपाईँ सुन्दै हुनुहुन्छ नेपालका वरिष्ठ मीडियाकर्मी कनकमणि दीक्षितसँग नेपाल संवाददाता गिरीश सुवेदीको कुराकानीमा। अब पालो भएको छ छोटो ब्रेकको, र ब्रेकपछि सामाजिक सञ्जालको युगमा नेपालमा पत्रकारिताको भविष्यका बारेमा सुन्नेछौ।
टिकटक र युट्युब जस्ता प्लेटफर्मको युगमा नेपालको पत्रकारिताको भविष्यलाई कसरी देख्नुहुन्छ, र यस सन्दर्भमा मिडिया उपभोक्ता तथा सञ्चालकहरूका लागि मुख्य चुनौती र अवसरहरू के हुन्?
पहिलो कुरा त हामीले देख्दै आएको पत्रकारिताको मोडल ढाँचा उलटपुलट भएको छ। पत्रकारिताको मोडल अन्त पनि देखेको र हामीले पनि सिकेको चाहिँ के हो भनेदेखि, पत्रकारले सम्पादक संवाददाताले राम्रो काम गरून्, त्यसको लागि चाहिँ नि उनीहरूले काम गरे बापत उनीहरूको पत्रिकामा विज्ञापन आउँछ, त्यो विज्ञापनले चाहिँ नि पत्रकारिता धान्छ। पूर्ण रूपमा यो लागू नभए पनि नेपालमा पनि गत तिन चार दशक चाहिँ नि विशेष गरी 46 सालपछि जब स्वतन्त्र मिडिया सुरु भयो र मिडियाको क्रेडिबिलिटी बढ्दै गयो, विश्वसनीयता बढ्दै गयो, यही हो मोडल। तर यो मोडल तहस नहस भएको अवस्था चाहिँ किनभनेदेखि एकातर्फ तपाईँको सोसियल मिडिया आयो, सोसियल मिडिया आउने बित्तिकै मानिसहरूको तलतल चाहिँ नि त्यो स्मार्टफोनतर्फ गएर युट्युबर इन्फ्लुएन्सर या चाहिँ नि कसैको पडकास्ट सबैतिर गयो. जबकि हामीले बुझेको पत्रकारिता के हो भनेदेखि रिपोर्टिङ गरेर सम्पादकले त्यसलाई केलाएर माझेर तर्कपूर्ण छ छैन हेरेर इतिहास पनि को अवलोकन अर्थतन्त्रको स्टडी इत्यादि गरेर अनिखेरि एउटा माझिएको सामग्री पाठकलाई प्रस्तुत हुन्थ्यो. तर सोसियल मिडियाको जमानामा एक त सोसियल मिडियामा कुनै पनि एडिटोरियल कन्ट्रोल भन्ने हुँदैन, जसले जे राख्यो त्यही नै फैलिन्छ. त्यसले गर्दाखेरि हाम्रो अनलाइन मिडिया त अनलाइन पनि त छ, उसले पनि असर पर्यो. त्यसले सबैजना चाहिँ नि एक किसिमले तलतल मेटाउने, उत्तेजनालाई फैलाउने या चाहिँ उत्तेजक बनाइदिने पाठकलाई, श्रोतालाई यस्तोतर्फ गएको हुनाले यो कुरा सही हो कि हामीले बुझेको पत्रकारिता अहिले विद्यमान छैन. पब्लिकलाई पनि हामीले सुसूचित गर्न सक्ने जुन हाम्रो क्षमता त छँदैछ पत्रकारको, तर अर्थतन्त्र अन्तै लागेको छ. तर सधैँ यस्तो रहन सक्दैन. सबैजना इन्फ्लुएन्सर हुने हो भनेदेखि इन्फ्लुएन्सरकै रोल पनि घट्दै जान्छ, होइन? अल्टिमेटली हामी चाहिँ नि एउटा आर्थिक मोडलको खोजीमा जानुपर्छ नेपालका पत्रकारहरू, जहाँ चाहिँ नि सम्पादकीय ओभरसाइट द्वारा सामग्री प्रस्तुत हो र त्यस्ता सामग्री चाहिँ नि सामग्रीको भेलमा एउटा अन्न पाओस्, मान्छेको विश्वसनीयता तानोस्, त्यो गर्ने अल्टिमेटली त मलाई लाग्छ यो त संसारभरि नै एउटा भेलै छ नि त अहिले सोसियल मिडिया र अनलाइन मिडियाको. बिस्तारै पब्लिकबाट पनि एउटा माग आउन थाल्छ, होइन हामीलाई एडिटेड कन्टेन्ट भएको पत्रकारिता चाहियो भनेर. मलाई लाग्छ अहिले हामी सङ्क्रमण कालमा छौँ, त्यहाँ पुगिसकेका छैनौँ.
र श्रोताहरू, यो कुराकानी सुन्नुभयो नेपाल संवाददाता गिरीश सुवेदी कुराकानी गर्दै हुनुहुन्थ्यो कनकमणि दीक्षितसँग. र यो कुराकानी सहित हाम्रा अन्य सामग्रीहरू चाहिँ तपाईँले हाम्रो पडकास्टमा सुन्न सक्नुहुन्छ. अनलाइनमा एसबीएस नेपाली पडकास्ट भनेर खोज्नुहोस्. र यो सँगै हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन. यो कुराकानी जस्तै हाम्रा अन्य पडकास्टहरू प्रकाशित हुने बित्तिकै सुन्नका लागि तपाईँको फोनमा आजै एसबीएस अडियो एपलाई निशुल्क डाउनलोड गरी एपभित्र एसबीएस नेपाली पडकास्टलाई फलो गरेर नोटिफिकेसन अन गर्न नछुटाउनुहोला. वा तपाईँले पडकास्ट सुन्न रुचाउने एप्पल पडकास्ट, स्पोटिफाई लगायतका अनलाइन प्लेटफर्महरूमा पनि हामी उपलब्ध छौं. एसबीएस नेपाली पडकास्ट भनेर खोज्नुहोस्. हाम्रा थप सामग्रीहरूका लागि हाम्रो वेबसाइटमा जान सक्नुहुन्छ. ठेगाना हो sbs.com.au/nepali.
अनलाइन र सोसियलमा थप सामग्रीहरू पाउनुहोस्. sbs.com.au/nepalima जानुहोस् वा फेसबुकमा SBS नेपालीलाई फलो गर्नुहोस्.
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा.